नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राज्यपाललाई चुनावमा सहभागी गराउन दुई नम्बर प्रदेशको चुनाव असोज 2 गतेका लागि सारियो। असार 14 गतेको चुनावका लागि 4 गते मनोनयन दर्ता हुने।
कर फर्स्योट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन। कर छूट र असुलीमा भएको अनियमिततामा दोषी पाइएकालाई तत्काल कार्यवाही अघि बढाउनु पर्ने।
सरकारले 5% ब्याजमा 7 करोड़ रूपियाँसम्म कृषि ऋण दिने। साना किसानलाई समेत फाइदा पुग्ने गरी सरल कार्यविधि बनाएको कृषि मन्त्रालयको भनाई।
उहाँहरूले आफूले तिर्नुपर्ने 5% ब्याज उहाँहरूले तिर्नुभयो भनेदेखि अरू बाँकी चाहिँ सरकारको तर्फबाट तिर्ने व्यवस्था मिलेको छ।
चीनको एक विद्यालयमा विस्फोट हुँदा 7 जनाको ज्यान गयो, 66 जना घाइते।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशसँगको खेल जित्न भारत 265 रनको लक्ष्य पछ्याउँदै।
ए तिम्रो आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तँलाई के को चटारो यो? यहाँ उम्मेद्वार नै भए जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 वर्ष स्थानीय निकायको चुनाव हुन लागिरह, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरहे नि गाउँतिर यसो हिँडिरहेको।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि, कस्तो कुरा गरे बिन्ता तिमीले? यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी हो।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौं, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाइ अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चौतर्फी विरोधका बावजूद सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव असोज 2 गतेका लागि सारेको छ। राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराउन भन्दै सरकारले निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दलको असहमतिका बावजूद दुई नम्बर प्रदेशको चुनाव सारेको हो। प्रदेश नम्बर 1, 5 र 7 भने असार 14 गते नै चुनाव हुनेछ। सरकारले चुनाव हुन बाँकी रहेका 3 वटा प्रदेशमा भोलिका लागि तय भएको मनोनयन असार 4 गते सम्म सार्न निर्णय गरेको छ। प्रकाश ढकालको रिपोर्ट।
सरकारले चौथो पटक दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज दुई गतेका लागि सारेको छ। राज्यपाललाई देखाउँदै सरकारले यसअघि वैशाख 31 लागि तोकेको चुनाव जेठ 31 असार 9 गते हुँदै 14 गते पुर्याएको थियो। संविधान संशोधन, स्थानीय तहको संख्या थप, मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहित घोषणा, मृतकका परिवारलाई राहत दिने लगायतका माग पूरा गरेर राज्यपाललाई चुनावमा सहभागी गराउने भन्दै सरकारले दुई नम्बर प्रदेशको चुनाव सारेको हो। उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ,
प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनको लागि पूर्व निर्धारित मिति 14 गतेको सट्टा 6-2 गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्ने क्याबिनेटले निर्णय गरेका छन्।
असार 14 गते हुने चुनावको चहल पहल बढ्दै जाँदा चुनावको विपक्षमा रहेको राज्यपालले दुई नम्बर प्रदेशमा विरोधका कार्यक्रमलाई तीव्रता दिएको थियो। पाँच नम्बर प्रदेशमा समेत चुनाव सार्ने चर्चा भए पनि त्यहाँ राजपाको उपस्थिति नदेखेपछि सरकारले दुई नम्बर प्रदेशको मात्र चुनाव सारेको हो। सरकारको यो निर्णयसँगै दुई नम्बर प्रदेशलाई छुट्टै पहिचान दिएको विश्लेषण हुन थालेको छ। निर्वाचन आयोग र सुरक्षा निकायले चुनाव गर्न सकिने बताउँदा बताउँदै सरकारले केही पक्षलाई देखाएर मिति सार्नुलाई धेरैले उपयुक्त मानेका छैनन्। निर्वाचन आयोगले सरकारको यस निर्णयप्रति असहमति जनाएको छ। चुनावको सबै तयारी पूरा भइसकेको अवस्थामा फेरि मिति सार्नु उपयुक्त नभएको आयोगको भनाइ छ। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव,
दुई नम्बरको बारेमा सम्मान्य प्रधानमन्त्रीजीले इस्यु राख्नुभयो तर निर्वाचन आयोगको त्यसमा नो कमेन्ट एट अल, हामी त्यसमा सहमत जनाएका छैनौं।
प्रमुख प्रतिपक्षी एमाले पनि चुनाव सार्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ। सत्ता पक्षीय दलहरू चुनावी परिणामदेखि डराएर राजपाको बहानामा चुनाव सार्न पुगेको आरोप लगाउनुहुन्छ एमाले प्रमुख सचेतक भानुभक्त ढकाल।
निर्वाचन सारिरहने कुरा यति 20 वर्ष पछाडि हुन लागेको स्थानीय तहको निर्वाचनमा जनताहरूलाई अझ अविश्वसनीय हुने खालको काम यसले गरेको छ र यो मूलत राजपालाई देखाएर सत्ता गठबन्धनले पराजयको पीड़ाबाट जोगिन सकिन्छ कि भन्ने मनसायले यो निर्वाचनलाई पछाडि लाने कुरा जुन गर्यो यो उपयुक्त भएन, गलत कुरा हो।
सरकारले 1, 5 र 7 नम्बर प्रदेशमा भने असार 14 गते नै चुनाव हुने जनाएको छ तर त्यसका लागि भोलिका लागि तोकिएको मनोनयन भने दुई दिन पछि सारेर असार 4 गते पुर्याएको छ। दुई नम्बर प्रदेशको चुनाव र मनोनयन सार्ने सरकारको निर्णयलाई राज्यपालले कसरी लिएको छ त? राजपाका नेता लक्ष्मणलाल कर्ण,
अब यो हाम्रो भनाइ अनुसार गरेका होइन, हामी त 2-5 भन्दै थियो, 2 गरे 5 गरेर 2 दिनको समय सारे, 2 दिनमा राज्यपालले कसरी इलेक्सनमा भाग लिने भए त 80 नै दिन थियो। त्यस कारण यो राज्यपालको समझदारी अनुसार भएको होइन, यसलाई राज्यपालले मान्ने प्रश्न उठ्छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनाव सार्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। राप्रपा अध्यक्ष कमल थापाले दुई नम्बर प्रदेशमा चुनाव सार्ने निर्णयले गलत सन्देश दिने बताउनु भएको छ। वहाँले निर्णय अपरिपक्व र अदूरदर्शी भएको भन्दै निर्वाचन आयोगलाई सत्तारूढ दलले कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ।
संसदको अर्थ समितिले कर परछौट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। आज बसेको अर्थ समितिको बैठकले कर परछौट ऐन 2033 विवादित र भ्रष्टाचार उन्मुख देखिएको भन्दै समितिले संशोधन गर्न निर्देशन दिएको हो। अर्थ समितिको बैठकमा अधिकांश सांसदले कर परछौट आयोगलाई दिएको अधिकारका विषयमा प्रश्न उठाउँदै यसमा संशोधन गर्नुपर्ने भनेपछि समितिले संशोधनका लागि सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। कर परछौट आयोगले गरेका निर्णयमा अदालतमा प्रश्न उठाउन नपाइने जस्ता अधिकार दिइएकाले यसमा संशोधन आवश्यक रहेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताउनुभयो। बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट कर छूट र असुलीमा भएको अनियमितता अनुसन्धानबाट देखिएकाले दोषीलाई कड़ा कार्यवाही गर्न र राजस्व छली भएको रकम तत्काल असुल गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ। यस्तै समितिले अर्थ मन्त्रालयका कर्मचारीलाई बेला बेलामा सरुवा गर्न समेत निर्देशन दिएको छ। कर छूट आयोगले कर छूटका नाममा अनियमितता गरेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका चुडामणि शर्मालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जाऊ जाऊ गाऊ गाऊ शहर जाऊँ शहर मा निर्वाचन के कुरा सुन्छु अचल घर घर मा निर्वाचन के कुरा सुन्छु अचल घर घर मा दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन् घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन् योग्य व्यक्ति छन्छु भन्छन् योग्य व्यक्ति छन्छु भन्छन् घर घरबाट निस्किएर थालिसके बोल्न चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न
घर ईटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन तपाईँको परिवारको खुसीको आधार पनि हो यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं
सार्वजनिक हितका लागि नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण सौजन्य अमेरिकी सरकार
नमस्कार है आमा चुनाव जितेकै दिनदेखि आउँछु भनेको दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि अहिले अर्कालाई कस्तो छ
हेर्नु न अध्यक्ष बाबु दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ
पीर नगर्नु आमा हात गए पनि हिम्मत गएको छैन यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे अध्यक्षज्यूले केही सहयोग गरिदिए
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु
पाउँछन् नि आमा विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ यस बाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला
नेपाल एसबीआई बैंक लिमिटेडको हकप्रत शेयर निष्कासन तथा बिक्री खुल्ला बारीको सूचना नेपाल एसबीआई बैंक लिमिटेडको रु 100 अंकित दरका 1,99,19,423.6 किता शेयरहरूको हकप्रत निष्कासन गर्नको लागि बैंकले शेयर दाखिल खारिज बन्द गरिएको मिति 2074 वैशाख 26 गते भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरूलाई आफ्नो नाममा कायम 10 किता शेयर बराबर नयाँ 4 किता शेयरको अनुपातमा यही मिति 2074 जेठ 7 गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएकोले यस बैंकको शेयरधनीहरूले नेपाल एसबीआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तीसार काठमाडौँ वा एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौँमा सम्पर्क राखी आवेदन दिने अन्तिम मिति 2074 असार 11 गते भित्र आफ्नो हक बराबरको शेयरको लागि दरखास्त दिनुहुन अनुरोध गरिन्छ यस सम्बन्धी विस्तृत जानकारीको लागि मिति 2074 वैशाख 20 गतेको आर्थिक अभियान दैनिकमा प्रकाशित सूचना हेर्नुहुन अनुरोध गरिन्छ धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौँ
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले राज्यपाललाई चुनावमा सहभागी गराउन दुई नम्बर प्रदेशको चुनाव असोज 2 गतेका लागि सारियो कर फर्स्यौट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग डोल्पामा भाइरल ज्वरोले 3 जनाको ज्यान गएको छ तल्लो डोल्पाको मुड्के चुला गाउँपालिकाको सुर र नार्कु गाउँमा फैलिएको भाइरल ज्वरोले मुड्के ठूला सुर्की सात वर्षकी पूजा शाही 60 वर्षका लालबहादुर बुढा र 69 वर्षीय लक्ष्मी बुढाको ज्यान गएको हो। त्यहाँ धेरैजनामा टाउको दुख्ने, ज्वरो आउने, रुगाखोकी लाग्ने लगायत समस्या देखिएको छ। भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि सहित स्वास्थ्यकर्मी पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डाक्टर श्रीकान्त अग्रवालले जानकारी दिनुभयो।
गर्मी बढेसँगै भाइरल फ्लूका बिरामी बढ्न थालेकाले खानपानमा ध्यान दिन र भीड़भाड़मा नजान डाक्टरले आग्रह गरेका छन्। भाइरल फ्लूको संक्रमणबाट बच्न धुवा धूलो र भीड़भाड़बाट टाढै बस्नुपर्ने शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो। धुवा धूलोबाट बच्न मास्क लगाउने, भीड़भाड़मा नजाने, हात नमिलाउने र बाहिर गएर घर फर्किएपछि साबुन पानीले हात मुख धुन उहाँले आग्रह गर्नुभयो। यस्तै टेकु अस्पतालमा झाडा पखाला तथा बान्ता हुने, रुगाखोकी लागेर लामो समय निको नभएका बिरामी पनि बढ़न थालेका छन्। शरीरलाई शीतल दिने खानेकुरा भन्दै सड़क पेटीमा राखिएका पानीपुरी, चटपटी, निम्बु पानी, बरफ, आइसक्रीम लगायत खुला रूपमा बेच्न राखिएका खानेकुरा खाँदा झाड़ा पखाला र बान्ता हुने डाक्टर पुनले बताउनुभयो। उहाँका अनुसार घरमै बनाएको ताजा खानेकुरा, सुरक्षित पानी र स्वस्थकर खाना खाएमा गर्मी समयमा लाग्ने रोगबाट बच्न सकिन्छ।
संविधानले माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिए पनि बजेटमा शिक्षकको तलब बाहेक शिक्षाका सबै कार्यक्रम केन्द्रमै राखेको भन्दै सरकारवालाले असन्तुष्टि जनाएका छन्। शिक्षा पत्रकार समूहले काठमाडौँमा आज गरेको अन्तर्क्रियामा शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले अधिकार सम्पन्न स्थानीय तहलाई शिक्षकको तलब र छात्रवृत्तिको बजेट मात्र पठाइनुले स्थानीय तहमा अधिकार दिन नखोजेको देखिएको बताउनुभयो।
सरकारले 5% ब्याजमै 7 करोड़ रूपियाँसम्म कृषि ऋण दिने गरेको छ। सस्तो ब्याजको ऋण बैंक तथा वित्तीय संस्थाबाट लिन सकिन्छ। ब्याजबाहेक किसानले अरू कुनै पनि शुल्क तिर्नु पर्दैन। व्यावसायिक रूपमा तरकारी, फलफूल, पशुपक्षी, माछा पालन जस्ता व्यवसाय गर्न चाहनेले ऋण लिन सक्छन्। सस्तो ब्याजको ऋण किसानले लिन सक्ने प्रक्रिया के हो भनेर साथी मदन पौड्यालले कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटालाई सोध्नु भएको छ।
किसानहरूले अथवा जो पनि अरू व्यवसायहरूले सरकारले तोकेका ब्याङ्कहरूबाट ऋण लिँदाखेरि जे प्रक्रिया छ त्यही प्रक्रिया गर्ने हो। धितो राख्नुपर्ने कुरादेखि लिएर अरू त्यसका चाहिँ विधि प्रक्रियाहरू एउटै हुन् र उहाँहरूले तिर्नुपर्ने ब्याज चाहिँ 10% भन्दा नबढ्ने कृषि ब्याजमा भनेको छ। त्यो हिसाबले उहाँहरूले आफूले तिर्नुपर्ने 5% ब्याज उहाँहरूले तिर्नुभयो भनेदेखि अरू बाँकी चाहिँ सरकारको तर्फबाट तिर्ने व्यवस्था मिलेको छ। धितो राख्नुपर्ने, त्यसमा निवेदन दिनुपर्ने, त्यसका चाहिँ फारमहरू भर्नुपर्ने, त्यसको आफ्नो विधि प्रक्रिया छ। यी विधि प्रक्रियाहरूलाई पनि अलिक सरल बनाउने गरी अब भोलिका दिनमा व्यावसायिक, अर्धव्यावसायिक र साना किसानहरूले पनि फाइदा उठाउन सक्ने गरी हामीले अझ कार्यविधिलाई सजिलो बनाउँदै जाने कोसिस गरेका छौँ।
किसान मैत्री कार्यविधि भनिएको छ, कसरी किसान मैत्री छ अनि प्रभावकारी छ या हुनुपर्छ, अवस्था चाहिँ के हो?
कोही किसानहरू व्यावसायिक भइसक्नु भएको छ, उहाँले पहिला पनि ब्याङ्कहरूसँग कारोबार गरिसक्नु भएको छ, उहाँहरूलाई अलिकति सहजता पनि छ। कोही साना किसान हुनुहुन्छ अथवा नयाँ किसान हुनुहुन्छ, ब्याङ्कसँग कसरी कारोबार गर्ने, त्यसका विधि प्रक्रियाहरू के हुन् उहाँहरूलाई सिक्न बाँकी नै पनि छ होला। त्यसले गर्दाखेरि कार्यविधिमा पनि केही जटिलता रहेका भएदेखि किसानहरूबाट सुझाव लिँदै हामीले कार्यविधिमा पनि बिस्तारै अझै परिमार्जन गर्दैछौँ। तर किसानलाई सहजता को रूपमा चाहिँ एउटा निश्चित ब्याज प्रतिशत तोकिएको छ। त्यो ब्याज प्रतिशतमा किसानले आफूले तिर्नुपर्ने तिरिसकेपछि बाँकी ब्याङ्कले प्राप्त गर्नुपर्ने चाहिँ जुन ब्याजको हिस्सा छ त्यो चाहिँ सरकारी संयन्त्रबाट जाने गर्दछ। त्यो हिसाबले किसानहरूले आफूले पहिला तिरेर सरकारबाट पछि लिने अथवा पछि गएर त्यसको भुक्तानी माग्ने भन्ने कुरा रहँदैन। आफूले तोकिएको ब्याज प्रतिशत तिरेपछि बाँकी ब्याज प्रतिशत चाहिँ ब्याङ्कले आफ्नो विधि प्रक्रिया अनुसार आफ्नो माथिल्लो ब्याङ्क मार्फत चाहिँ निकासा पाउने गर्दछ।
यसरी जाँदाखेरि किसान चाहिँ व्यक्तिगत रूपमा जाने कि समूहको रूपमा जाने कि फर्म बनाएर जाने कि, यो कसरी जाँदा अलिकति किसानलाई राहत पुग्छ?
विशेषतः कार्यविधिले के भन्छ भने कुनै पनि किसानले व्यवसाय गर्न आँटेपछि उसको व्यावसायिक कार्ययोजना सहित ब्याङ्कमा सम्पर्क गर्ने हो र यसमा अरू सहजताको लागि चाहिँ सँगैको जिल्ला कृषि विकास कार्यालय अथवा जिल्ला पशु सेवा कार्यालय प्राविधिकहरूसँगको परामर्श पछाडि अनि उहाँहरू बिस्तारै आफ्नो कार्ययोजना लिएर ब्याङ्कमा सम्पर्कमा जानुहुन्छ र त्यस पछाडि ब्याङ्कको आफ्नो विधि प्रक्रिया जे छ त्यो अनुसार चाहिँ बिस्तारै अगाडि बढ्दै गएर उहाँहरूले ऋण प्राप्त गर्नुहुन्छ। र ऋण भुक्तानी र ब्याज भुक्तानीको पनि ब्याङ्कको आफ्नो विधि प्रक्रिया जे छ त्यो अनुसार चाहिँ बिस्तारै किस्ताहरू तिर्दै जानुहुन्छ र अहिलेसम्म कार्यविधिमा भएको व्यवस्था यही नै हो।
व्यक्तिगत या समूहगत?
होइन, अब ब्याङ्कको आफ्नो विधि प्रक्रिया अनुसार चाहिँ व्यक्तिगत रूपमै अहिले ऋण प्रवाह गर्ने गरेको छ र कुनै कुनै ब्याङ्कले सामूहिक जमानीमा पनि ऋण प्रवाह गर्ने गरेको छ। तर यो कृषि कर्जा लिनलाई विशेषतः अहिले व्यक्तिगत रूपमै फर्म सहित अलिकति व्यवसायिक किसानहरू चाहिँ ब्याङ्कमा सम्पर्क समन्वयमा पुगेको भनेर हामीले जानकारी प्राप्त गरेका छौँ।
धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज ब्याङ्क, राइजिङ टु सर्भ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख घुस लिँदै गर्दा पक्राउ परेका छन्। जग्गा रोक्का र नामसारी गरिदिने विषयमा सेवाग्राहीसँग 30,000 घुस लिँदै गर्दा मालपोत कार्यालयका निमित्त प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागि तय भएको प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धीको मुद्दा असार 15 गते सरेको छ। गत जेठ 18 गते हेर्दा हेर्दैमा आज हुने तय भएको थियो। सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार वृहत पूर्ण इजलासमा सुनवाई शुरू भई बहस बाँकी भएको हुँदा मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।
बैतडीमा कार्यरत म्यादी प्रहरीलाई खानेपानी र शौचालयको समस्या भएको छ। सदरमुकाममा खटिएका 100 जना म्यादी प्रहरीले खानेपानीको समेत अभाव भएको गुनासो गरेका छन्। यस्तै शौचालय अभाव हुँदा अरू कार्यालयका शौचालय प्रयोग गर्नु परेको उनीहरूले बताएका छन्।
नारायणी र राप्ती नदीको बगरबाट 353 घडियाल गोहीको अण्डा संकलन गरिएको छ। चितुवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अण्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन सक्ने सम्भावित ठाउँहरूको अण्डा संकलन गर्ने गर्दछ।
शेयरबजार परिसूचक नेप्से आज 5 अङ्क भन्दा धेरैले बढ़ेको छ। नेप्से 5.1 अङ्कले बढ़ेर 1589.59 बिन्दुमा पुगेको हो। अन्य बाहेकको सबै समूहको परिसूचक बढ़ेको दिन आज सबैभन्दा धेरै होटल समूह झण्डै 20 अङ्कले उकालो लागेको छ। अन्य समूह भने झण्डै 3 अङ्कले घटेको छ। आज 67 करोड़ भन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा धेरै कारोबार एभरेस्ट बैंकको भएको छ। 30% बोनस शेयरका लागि बुक क्लोजको मिति तय गरेपछि एभरेस्ट बैंकको कारोबार धेरै भइरहेको छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले 2 नम्बर प्रदेशको चुनाव असोज 2 गते हुने भन्ने विषयमा आएका
प्रतिक्रिया लिएका छौं।
थुलुङ अनिल राई हाम्रो फेसबुकमा लेख्नुहुन्छ, राजापालाई चुनावमा ल्याउन भनेर तीन तीन पटक चुनाव सारियो, अब फेरि उसैको निम्ति असोज दुईमा चुनाव सारिँदैछ। यदि सारिएको मितिमा पनि सबै माग पूरा नभए पक्कै पनि ऊ चुनावमा आउँदैन कि? राजापालले नमानेको खण्डमा चुनावै नगर्ने हो?
सुजन ढुङ्गेल व्यङ्ग्यात्मक शैलीमा लेख्नुहुन्छ, 20 वर्षपछि नयाँ संरचनामा भएको स्थानीय चुनाव पनि किन हतार हतारमा सक्नु पर्यो? प्रत्येक महिना एक एकवटा प्रदेशमा चुनाव गर्दा पनि हुन्छ, 7 महिनामा त सकिहाल्छ नि।
बलराम रेग्मीको ट्वीट छ, स्थानीय तहको चुनाव सार्दै जानु संविधानको सफलता होइन, मनलाग्दी गर्नु लोकतन्त्र होइन।
पल्लो घरै कान्छा ह्यान्डलबाट ट्वीट गरिएको छ, यसरी राजापालाई मनाउन भनेर वर्षैभरि चुनाव सार्न त भएन नि, यसले पछि संवैधानिक संकट निम्त्याउन पनि सक्छ।
अनि शिरबहादुर गुरुङले फेसबुकमा लेख्नु भएको छ, मेलम्ची खाने पानी र चुनावको मिति उस्तै उस्तै रहेछन्, वैशाखमा मेलम्चीको पानी काठमाडौँ आइपुग्छ भनेकोमा घोषणा गरेरै दशैंको अगाडि मात्रै आउने भनियो, अहिले फेरि दशैं अगाडि पानी नआउने भयो भनेर भनिँदैछ। स्थानीय तहको चुनाव पनि एकैचोटि हुने भनेर दुईचोटिमा गर्ने निर्णय गरियो, अब फेरि प्रदेश नम्बर दुईको चुनाव तेस्रो चरणमा असोज 2 गते हुने भनिएको छ, के थाहा फेरि सर्ने हो कि?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री। अब विदेशका खबर, चीनको एक विद्यालयमा भएको विस्फोटमा 7 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। जियाङसू प्रान्तको फेन्जियान स्थित पूर्व प्राथमिक विद्यालयमा विस्फोट भएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। ज्यान गुमाउनेमा कतिजना बालबालिका छन् भन्ने यकिन नभएको अधिकारीहरूले बताएका छन्। विस्फोटको कारण थाहा हुन नसकेको समाचारमा उल्लेख छ। चीनमा पूर्व प्राथमिक विद्यालयमा विस्फोट भएको यो दोस्रो घटना हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। राइजिङ क्रिकेट फर वुमनको अगुवाईमा बन्न लागेको महिला क्रिकेट एकाडेमीका लागि नेपाली राइनोज र नेपाली क्रिकेट समर्थक समाजले 57,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँमा भएको कार्यक्रममा आज राइनोजले 50,000 र क्रिकेट समर्थकले 27,500 सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरण गर्दै नेपाली क्रिकेट समर्थक समाजका सचिव विमल पौडेलले सरकारले महिला क्रिकेटलाई उपेक्षा गरेको भन्दै आफूहरूको सहयोग नेपाली क्रिकेटको विकासका लागि भएको बताउनुभयो।
र च्याम्पियन्स ट्रफी क्रिकेटको सेमी फाइनलमा भारत बंगलादेशले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। उसले ताजा अवस्थामा 17 ओभर 4 बलको खेल सकिँदा 1 विकेट गुमाएर 105 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 264 रन बनाएको थियो। उसका लागि तमिम इकबालले 70 र कप्तान मुस्फिकर रहीमले 61 रन बनाए। भारत समूह बी को विजेता र बंगलादेश समूह ए को उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। आजको खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। प्रतियोगिताको पहिलो सेमी फाइनलमा हिजो इंग्ल्याण्डलाई 8 विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राज्यपाललाई चुनावमा सहभागी गराउन 2 नम्बर प्रदेशको चुनाव असोज 2 गतेका लागि सारियो। असार 14 गतेको चुनावका लागि 4 गते मनोनयन दर्ता हुने।
कर पर्स्यौट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन। कर छूट र असुलीमा भएको अनियमिततामा दोषी पाइएकालाई तत्काल कार्यवाही अगाडि बढाउनु पर्ने।
सरकारले 5% ब्याजमा 7 करोड़ रूपियाँसम्म ऋण दिने। साना किसानलाई समेत फाइदा पुग्ने गरी सरल कार्यविधि बनाएको कृषि मन्त्रालयको भनाई।
चीनको एक विद्यालयमा विस्फोट हुँदा 7 जनाको ज्यान गयो, 66 जना घाइते।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशसँगको खेल जित्न भारत 265 रनको लक्ष्य पछ्याउँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।